यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीय संसदको दुवै सदनको चालू अधिवेशन भोलि राति 12 बजेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने सरकारको निर्णय। स्थानीय तहमा रिक्त 39 पदका लागि आगामी मंगिर 16 गते उपनिर्वाचन हुने। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा वार्षिक प्रतिवेदन पेश। भ्रष्टाचार जन्य कसुरको अनुसन्धानलाई वैज्ञानिक र नतिजामुखी बनाउन आयोगलाई राष्ट्रपतिको आग्रह। र अफ्रिकी मुलुक नाइजेरियामा डुंगा पल्टँदा कम्तीमा 41 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। सरकारले संघीय संसदको दुवै सदनको चालू अधिवेशन भोलिदेखि अन्त्य गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले संघीय संसदको दुवै सदनको अधिवेशन भोलि भाद्र 31 गते राति 12 बजेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले स्थानीय तहमा रिक्त 39 पदका लागि 2081 मंगिर 16 गते आइतबारका दिन निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता गुरूङले बताउनुभयो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली समक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया सहितका पदाधिकारीले आज भेट गरी आगामी मंगिर 16 गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिनुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज जग्गा तथा आवास विकास महासंघको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्यात गर्न सकिने गरी उत्पादनमूलक काममा लाग्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले बसोबासका लागि आवश्यक हुने घर जग्गाको कारोबार नियमित रूपमा हुने भए पनि धेरै लगानी गरेर लामो समय खाली हुने अपार्टमेन्टहरू शहरमा देखिने स्थिति हुँदा त्यसले तत्काल प्रतिफल नदिने स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले घर जग्गा व्यवसायलाई व्यवस्थित बनाउन र जनताको विकाससँग जोड़िएका विषयमा कानूनी एवं आवश्यक सुधारका लागि सरकारले पहल गर्ने विश्वास दिलाउनुभयो। राष्ट्रिय सभाको आजको बैठकले नेपाल विश्वविद्यालय विधेयक 2089 सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई संशोधन सहित पारित गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्रस्तुत गर्नुभएको नेपाल विश्वविद्यालय विधेयकलाई प्रतिनिधि सभाबाट भएको संशोधन सहित पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। राष्ट्रिय सभाको आजकै बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक 2077 टेबल भएको छ। राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र अरियालले प्रतिनिधि सभामा पठाइएको सार्वजनिक सेवा प्रसारण विधेयकका सम्बन्धमा प्राप्त सन्देश सभा समक्ष जानकारी गराउनुभई टेबल गर्नुभयो। यस्तै बैठकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले दलित समुदायको रैथाने सिप ज्ञान र पेसाको आधुनिकीकरण गर्न रोजगारी सृजना र जीविकोपार्जन कार्यक्रमका लागि बजेट छुट्याइएको बताउनुभयो। बैठकमा मन्त्रालयगत प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले दलित समुदायको आर्थिक सशक्तिकरण कार्यको संस्थागत विकास गर्न 20 करोड़ बजेट छुट्याई कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कार्यविधि बनाउने काम भइरहेको बताउनुभयो। यसअघि बैठकको विशेष समयमा सांसदहरूले मुलुकलाई सही दिशामा लैजान, संविधानको कार्यान्वयनमा भएका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ़न सबै दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले चाड़पर्व नजिकिएसँगै खाद्य वस्तु र यातायातमा मूल्यवृद्धि भएकाले स्थानीय बजारको अनुगमन गर्नुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकमा सांसदहरूले कृषिको आधुनिकीकरण मार्फत निर्यात र रोजगारी वृद्धि गर्ने, प्रविधि भित्राउन आवश्यक कदम बढ़ाउनुपर्ने, कृषि क्षेत्रमा वैदेशिक अध्ययन तथा अनुभव हासिल गरेका नागरिकलाई रोजगारी सृजना गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि सभा 1 बजे बस्नेछ। प्रतिनिधि सभाको आजको बैठक दलहरूबीच सहमति हुन नसक्दा प्रभावित भएको छ। नेकपा माओवादी केन्द्रले एमाले सांसद योगेश भट्टराईले प्रयोग गर्नुभएको माओवादी हिंसा शब्द संसदको रेकर्डबाट हटाउन माग गर्दै संसद अवरोध गरेपछि आज बिहान सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्नुभएको थियो। माओवादी हिंसा शब्द संसदीय कि असंसदीय भन्ने विवादले यही भदौ 26 गतेको प्रतिनिधि सभा बैठक अवरूद्ध भएको थियो। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सशस्त्र युद्धलाई अपमानित गर्ने गरी सत्तारूढ़ दल नेकपा एमालेका सांसद भट्टराईले माओवादी हिंसा शब्द प्रयोग गरेको बताउँदै आएको छ। भदौ 12 गतेको बैठकमा एमाले सचिव भट्टराईले हिंसा शब्द प्रयोग गरे लगत्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्दै हिंसा शब्द संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको थियो। बैठकमा सभामुख घिमिरेले नियमापत्तिका सन्दर्भमा अध्ययन गर्न संसद सचिवालयलाई निर्देशन दिनुभएको थियो। त्यसअनुसार सभामुख घिमिरेले भदौ 26 गते हिंसा शब्द असंसदीय नरहेको र संसदको रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाउनु भएको थियो। त्यसपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सभामुखको निर्णयमै प्रश्न उठाएको छ। राजनैतिक आन्दोलनलाई हिंसाको संज्ञा दिने प्रयास भएको भनेर माओवादी केन्द्रको संसदीय दलको बैठकले हिंसा शब्द रेकर्डबाट नहटाएसम्म संसद चल्न नदिने निर्णय गरेको छ। यस सम्बन्धमा आज बिहान सभामुख घिमिरेले बोलाउनु भएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठक बिना निष्कर्ष सकिएको थियो। छलफलमा सभामुख घिमिरेले आफूले संसद सचिवालयको अध्ययन सहितको राय, संविधान, कानून, अभ्यास समेतका आधारमा निर्णय लिएको भन्दै रूलिङ मानेर संसदमा अवरोध नगर्न आग्रह गर्नुभयो। बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले माओवादी हिंसा असंसदीय शब्द रहेको र त्यसअनुसार नै सभामुखले निर्णय लिनुपर्ने अडान राख्नुभएको थियो। दुवै पक्षका आआफ्नो अडानका कारण छलफल बिना निष्कर्ष टुंगिएको थियो। प्रतिनिधि सभाको आजका लागि तय भएको बैठक दलहरूबीच सहमति हुन नसकेपछि भोलि दिनको 1 बजेका लागि बोलाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति समक्ष आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। प्रतिवेदन ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेलले मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचार जन्य कसुरको पहिचान, अनुसन्धान र अभियोजन सम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउन आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले आयोगले आफ्नो संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सम्बन्धमा गरेका काम कार्यवाहीहरू समेटेर पेश गरेको प्रतिवेदनमा उठाएका महत्वपूर्ण विषयलाई सरकारले प्रभावकारी ढंगले सम्बोधन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। उहाँले आयोगको संस्थागत क्षमता विकास र कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम कार्यवाहीलाई पारदर्शी र थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो। प्रमुख आयुक्त राईले आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारीका साथै भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्धन गर्ने राज्यको नीति निष्पक्ष र तटस्थताका साथ कार्यान्वयन गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो। वार्षिक प्रतिवेदन बुझाएपछि काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नरहरि घिमिरेले आयोगमा परेका उजुरीहरू मध्ये सबैभन्दा धेरै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय तहसँग सम्बन्धित विषयमा करिब 40% उजुरी परेको जानकारी दिनुभयो। आयोगले गत आर्थिक वर्ष 2080-81 1545 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार जन्य कसुर सम्बन्धी मुद्दा दायर गरेको प्रवक्ता घिमिरेले बताउनुभयो। गत आर्थिक वर्षमा विभिन्न 201 मुद्दामा 520 जना सरकारी कर्मचारी, 148 जना विभिन्न सरकारी निकायमा मनोनित पदाधिकारी, 106 जना निर्वाचित जनप्रतिनिधि र अन्य लेखापढ़ी व्यवसायी, बिचौलिया, राजनैतिक नियुक्ति पाएका व्यक्ति तथा विभिन्न संघ संस्थाका पदाधिकारी गरी 771 जनालाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ। प्रतिवादीहरूबाट 8.40 अर्ब भन्दा बढ़ी बिगो दावी गरिएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतका रिक्त 2 समितिका सभापतिको निर्वाचनका लागि 3 सांसदहरूले मनोनयन दर्ता गराउनु भएको छ। माथिल्लो सदन अन्तर्गतको विधायन व्यवस्थापन समितिको सभापतिका लागि आज नेकपा एकीकृत समाजवादीका सांसद जयन्ती देवी राई र नेकपा एमालेका सांसद तुलसा कुमारी दाहालले मनोनयन गराउनु भएको छ। यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका सांसद माया प्रसाद शर्माले मनोनयन दर्ता गराउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिको कार्यकाल भदौ 23 गते सकिएको थियो। राष्ट्रिय सभा नियमावली दोस्रो संशोधन 2080 पद रिक्त भएको 15 दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ। राष्ट्रिय सभाको मंगलबारको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले रिक्त रहेको दुवै समितिको सभापतिको निर्वाचन भदौ 31 गते गर्न संघीय संसद सचिवालयलाई निर्देशन दिनुभएको थियो। प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायालयले आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न प्रयास गरिरहेको बताउनु भएको छ। संखुवा सभाको चैनपुरमा आज जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले विधिको शासनलाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको र न्यायालयको अवधारणा अनुसार अघि बढ़नुपर्ने उल्लेख गर्दै प्रधान न्यायाधीश श्रेष्ठले समयमै न्याय प्रदान गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले चालू आर्थिक वर्षका लागि तोकिएका वार्षिक लक्ष्यमा उत्कृष्ट नतिजा हासिल गर्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ। चालू आर्थिक वर्ष 2081-82 कार्य सम्पादन सम्झौतापछि आज मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिँदै संचार मन्त्री गुरूङले सरकारको नीति तथा कार्यक्रम, वार्षिक बजेट, आवधिक योजना लगायतबाट निर्धारण भएका लक्ष्य प्राप्त गर्न उत्कृष्ट कार्य सम्पादन सहित सबैले आफ्नो जिम्मेवारी इमानदारीताका साथ पूरा गर्नुपर्ने बताउनुभयो। मन्त्रालयमा एक औपचारिक कार्यक्रमका बीच संचार मन्त्री गुरूङ र संचार सचिव राधिका अरियाल बीच कार्य सम्पादन सम्झौता भएको छ। त्यस्तै संचार सचिव अरियाल र मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं मन्त्रालय मातहतका निकायका प्रमुखहरूबीच कार्य सम्पादन सम्झौता भएको हो। कार्य सम्पादन सम्झौतापछि मन्त्रालय र मातहतका कर्मचारीलाई निर्देशन दिँदै संचार मन्त्री गुरूङले निर्धारण भएका लक्ष्य तोकिएको लागत र समयभित्र सक्नका लागि सामूहिक रूपमा अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। सरकारले पहिलो 100 दिन, दोस्रो 100 दिन र त्यसपछिको 165 दिनको समीक्षा गर्ने गरी कार्य सम्पादन सम्झौता गरेको उल्लेख गर्दै संचार मन्त्री गुरूङले अरू मन्त्रालय भन्दा संचार मन्त्रालयको कार्य सम्पादन उत्कृष्ट साबित हुने गरी काम गर्न निर्देशन दिनुभयो। संचार मन्त्री गुरूङसँग कार्य सम्पादन सम्झौतापछि संचार सचिव अरियालले सरकार, मन्त्रालय र मातहतका निकायबाट चालू आर्थिक वर्षका लागि सम्पादन हुने भनी तोकिएका योजना तथा कार्यक्रमको लक्षित नतिजा हासिल गर्न सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो। संचार सचिव र मन्त्रालयको संचार महाशाखा प्रमुख गजेन्द्र कुमार ठाकुर, सूचना प्रविधि महाशाखा प्रमुख अनिल कुमार दत्त, फ्रिक्वेन्सी व्यवस्थापन महाशाखा प्रमुख गौरव गिरी, प्रशासन महाशाखा प्रमुख बाबुराम भण्डारी बीच कार्य सम्पादन सम्झौता भएको छ। त्यस्तै गरी रेडियो प्रसार सेवा विकास समितिका कार्यकारी निर्देशक अमरध्वज लामा, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह, चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश डीसी, नेपाल दूरसंचार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक संगीता पहाड़ी अरियाल लगायत बीच पनि कार्य सम्पादन सम्झौता भएको छ। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन आफू प्रयत्नशील रहेको बताउनु भएको छ। राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनुकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन कानून परिमार्जन गर्न विधेयक अघि बढ़ाइएको बताउनुभयो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानून निर्माणका लागि विधेयक अघि बढ़ाइएको जानकारी दिँदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ति सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजस्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा पुर्याएको योगदानका कारण सरकारको भरोसाको केन्द्रका रूपमा सुरक्षा निकाय रहेको बताउनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले विद्युत उत्पादनसँगै प्रसारण लाइनको क्षमता विस्तारमा सरकार लागिरहेको बताउनु भएको छ। सुदूरपश्चिम सरकार मंचको तर्फबाट प्रतिनिधि सभामा दार्चुला र बझाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तथा विभिन्न राजनैतिक दलले आज बुझाएको ज्ञापन पत्र बुझ्दै ऊर्जा मन्त्री खड्काले विद्युत प्रसारण लाइनको क्षमता बढ़ाउने गरी सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले जलविद्युत केन्द्र र प्रसारण लाइन निर्माणका क्रममा देखिएका वन र जग्गा प्राप्ति सम्बन्धी समस्या समाधान गर्न सरकारले नीतिगत तहबाट काम गरिरहेको उल्लेख गर्नुभयो। मन्त्री खड्काले दार्चुला, बझाङ, बाजुरा, अछाम लगायत सुदूरपश्चिममा उत्पादित विद्युतको आन्तरिक खपतसँगै बाँकी भारत निर्यात गर्ने गरी सरकारले क्षमता विस्तार गर्न लागेको स्पष्ट गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताउनु भएको छ। माओवादी केन्द्र झापाले आज बिर्तामोडमा आयोजना गरेको राजनैतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताउनुभयो। सेप्सिस रोग मानिसको शरीरमा लाग्ने विभिन्न रोगमध्ये अति घातक रोग हो। सेप्सिस रोगका कारण रगतमा संक्रमण हुने र मानिसको शरीरका महत्वपूर्ण अंगहरू पूर्ण रूपमा क्षतिग्रस्त हुने चिकित्सकहरू बताउँछन्। यसबाट बच्न यो रोग लागेको थाहा हुनासाथ लापरवाही नगरी स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्ने चिकित्सकको सुझाव छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
मानिसको शरीरमा विभिन्न प्रकारका रोग तथा समस्या हुन्छन्। त्यो मध्ये सेप्सिस एक खतरनाक स्वास्थ्य समस्या हो। चिकित्सकका अनुसार हाम्रो शरीरको कुनै अंगमा कुनै रोगको संक्रमण भयो र त्यो संक्रमणले शरीरका अन्य महत्वपूर्ण अंगमा असर पुर्याउने प्रक्रियालाई मेडिकल भाषामा सेप्सिस भनिन्छ। नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालका डाक्टर अनुप शर्मा,
जब एन्टिबायोटिकहरूले हाम्रो रोगको कीटाणुहरूलाई मार्न सक्दैन, हाम्रो रोगले झनझन चिकित्सा पार्दै जान्छ, हाम्रो शरीरमा लाग्ने रोगका किटाणुहरू साधारणदेखि कडा एन्टिबायोटिक दिँदा पनि नमर्ने भएमा मृत्यु नै हुने भयावह स्थिति उत्पन्न हुन्छ।
नेपालमा हरेक वर्ष आईसीयूमा भर्ना भएका 30% बिरामीको मृत्यु सेप्सिसका कारण हुने गरेको छ। मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जाने अवस्थालाई सेप्सिसको पहिलो चरण भनिन्छ। यो अवस्थामा मानिसको फोक्सो, कलेजो, मृगौला लगायतका शरीरका महत्वपूर्ण अंगमा असर गर्छ। अर्को चरणमा संक्रमण तीव्र गतिले फैलिँदै शरीरका अंगलाई चाहिने रगत, अक्सिजन र पोषक तत्व लगायतको कमी भई बिरामीको मृत्युसम्मको जोखिम हुने गरेको चिकित्सक बताउँछन्।
समयमा उपचार भएन भने त त्यो झन भन्दा झन बढ्दै जाने, जति ढिलो भयो त्यति गाह्रो हुने हुन्छ। बिरामी सेप्सिस भएर प्रेसर घट्न थाल्यो भने हरेक घण्टा जति उसले ढिलाइ गर्छ त्यसमा चाहिँ उसको मृत्यु दर चाहिँ प्रत्येक घण्टा 6-7% बढ्ने हाम्रो अनुसन्धानहरूले पनि देखाएको।
पछिल्लो समय विकसित राष्ट्र सहित मध्यम र कम आय भएका मुलुकमा समेत भयावह र तीव्र गतिमा सेप्सिसको समस्या बढ़िरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर सेप्सिसबाट वर्षेनी 1,10,00,000 मानिसको मृत्यु हुने र 4,90,00,000 मानिस सेप्सिसबाट संक्रमित र 4,70,00,000 5,00,00,000 मानिस सेप्सिसबाट प्रभावित हुने गरेको तथ्याङ्क रहेको छ। रगतमा प्लेटलेट्स कम हुनु, पिसाबको मात्रा कम हुनु, श्वास प्रश्वासमा गाह्रो हुनु, अर्धचेत हुनु सेप्सिसका लक्षण हुन्। त्यसैले लापरवाही नगरी समयमै उपचार गर्नुपर्ने चिकित्सकको सुझाव रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले रेडियो नेपालका सेवानिवृत्त कर्मचारीहरूको समस्यालाई दिगो रूपमा समाधान गर्ने बताउनु भएको छ। रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा आज पूर्व कर्मचारीहरूको तर्फबाट आयोजित बधाई तथा शुभकामना कार्यक्रममा कार्यकारी निर्देशक लामाले पेन्सन कोषलाई यो वर्षबाट सञ्चालन गरी पेन्सनको समस्यालाई स्थायी रूपमा समाधान गरिने बताउनुभयो। कार्यकारी निर्देशक लामाले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानून बनाउँदा कर्मचारीहरू सचेत र चनाख हुनुपर्ने भन्दै निवृत्त कर्मचारीलाई कुनै पनि विभेद नहुने गरी व्यवस्थापन गरिने र पूर्व कर्मचारी काउन्सिल गठन गर्न सेवानिवृत्त कर्मचारीहरूलाई आग्रह गर्नुभयो। रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले पेन्सनका लागि बजेट निकासा हुने प्रक्रियामा रहेकाले चाँडै नै समस्याको समाधान हुने जानकारी दिनुभयो। नेपाली र अमेरिकी सेना बीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि शुरू भएको छ। अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनु पर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदान प्रदान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङमा हुनेछ। विपद व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदान प्रदान गरी विपद प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सन् 2012 अभ्यास सञ्चालन हुँदै आएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी राष्ट्र नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा काठको डुंगा पल्टदा कम्तीमा 41 जनाको मृत्यु भएको छ भने अन्य 12 जनाको उद्धार गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्। 50 भन्दा बढ़ी यात्रु र चालक दलका सदस्य बोकेको डुंगा नदीमा पल्टिएको थियो। डुंगामा सवार यात्रु छिमेकी समुदायहरूमा आफ्नो खेतबारीमा डुंगाबाट दैनिक यात्रा गर्ने किसानहरू थिए। घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको जनाइएको छ। दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले 2 दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। उहाँले आज आम आदमी पार्टी आपको कार्यालयमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै दिल्लीका जनताले आफूलाई इमान्दार प्रमाणित नगरेसम्म मुख्यमन्त्रीको कुर्सीमा नबस्ने बताउनुभयो। 2 दिन पहिले जेलबाट जमानतमा रिहा भएका मुख्यमन्त्री केजरीवालले केन्द्र सरकारले भाजपाले चुनाव हारेका राज्यका मुख्यमन्त्री विरूद्ध मुद्दा दायर गर्ने सूत्र अपनाएको आरोप लगाउनुभयो। म्यानमाको यागी आधीका कारण मृत्यु हुनेको संख्या 74 पुगेको म्यानमाको सरकारी संचार माध्यमले जनाएको छ। म्यानमा, भियतनाम, लाओस र थाइल्याण्डमा गत साता आएको यागी नाम दिएको आँधीका कारण गएको बाढ़ी र पहिरोमा परि कम्तीमा 350 जनाको मृत्यु भएको छ। म्यानमामा बाढ़ीका कारण 89 जना बेपत्ता भएको ग्लोबल न्यू लाइट अफ म्यानमाले जनाएको छ। अब आर्थिक समाचार।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढ़ाउन ठोस नीति आवश्यक भएको बताउनु भएको छ। नेपाल पारवन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको 54 वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून रहेकोले निर्यात बढ़ाउन ठोस नीति बनाउनु पर्नेमा जोड़ दिनुभयो। भारतका विभिन्न ठाउँमा रहेका पोर्टहरूको अवस्था अत्यन्तै नाजुक अवस्थामा रहेको उल्लेख गर्दै उहाँले व्यवस्थित बनाउन समेत निर्देशन दिनुभयो। त्यसै गरी मन्त्री भण्डारीले पारवहनका पदाधिकारीलाई साझेदार संस्थाहरूसँग हातेमालो गरेर ठोस योजना बनाउन पनि निर्देशन दिनुभयो। मन्त्री भण्डारीले पारवहन संस्थालाई समय सापेक्ष ढंगबाट चलाउन नसकिएको अवस्थामा सरकार घाटा बेहोरेर सञ्चालन गर्ने पक्षमा नरहेको समेत स्पष्ट पार्नुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कासँग नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दीन नोमन चौधरीले आइतबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा नेपाल र बंगलादेश बीचका ऊर्जा सहकारीका विविध विषयमा छलफल भएको मन्त्री खड्काको सचिवालयले जनाएको छ। भेटमा ऊर्जा मन्त्री खड्काले नेपालमा जल विद्युतको प्रचुर सम्भावना रहेको र बंगलादेशमा बढ्दो ऊर्जा आवश्यकता रहेकोले दुई देश बीचको ऊर्जा सहकार्यलाई अझ गहिरो बनाउन भेटले सहयोग पुगेको बताउनुभयो। ऊर्जा मन्त्री खड्काले चाँडै नै नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत व्यापार निगम बीच ऐतिहासिक त्रिपक्षीय विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुने पनि उल्लेख गर्नुभयो। नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बंगलादेशमा विद्युत निर्यातले दुई देश बीचको विद्युत व्यापारको ढोका खोल्ने ऊर्जा मन्त्रीले उल्लेख गर्नुभयो। भेटमा राजदूत चौधरीले बंगलादेशले चाँडै 40 मेगावाट विद्युत खरिद सम्झौता गरेर नेपाल र बंगलादेश बीचको ऊर्जा सहकार्यलाई अघि बढ़ाउन खोजेको उल्लेख गर्नुभयो। राजदूत चौधरीले विद्युत उत्पादन, व्यापार र प्रसारण लाइनको विकासमा बंगलादेशले नेपालसँग सहकार्य गर्ने समेत उल्लेख गर्नुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनशीपमा विजयी शुरूआत गरेको छ। मालदिप्सको मालेमा आइतबार भएको खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई 3-0 सुझ सेटमा पराजित गरेको हो। 8 एनबीए राष्ट्रिय भलिबल लीगको विजेताका रूपमा पुलिसले च्याम्पियनशीपमा सहभागिता जनाएको हो। पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेकान्दो खेलाड़ी पेलेसा गोवर्धनलाई आइतबार पोखरामा नगदसहित सम्मान गरिएको छ। नेपाल तेकान्दो संघले आइतबार पोखरा रंगशालामा आयोजना गरेको सम्मान कार्यक्रममा गण्डकी प्रदेश सरकारले पेलेसालाई ₹1,50,000, पोखरा महानगरपालिकाले ₹2,22,222 तथा नेपाल तेकान्दो संघ कास्कीले ₹50,500 र सम्मान पत्रबाट सम्मान गरेका हुन्। प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता आइतबारदेखि जंगी अड्डा स्थित खेल मैदानमा शुरू भएको छ। प्रधान सेनापति अशोकराज सिग्देलले खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुभयो। नेपाली सेनाभित्र रहेका प्रतिभावान खेलाड़ीहरूको पहिचान गरी उनीहरूको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाड़ीहरू तयार गर्ने अभिप्रायका साथ 2065 सालबाट प्रधान सेनापति ट्रफी शुरू भएको हो। प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न महिला 800 मिटर दौड़ तथा पुरूष 1500 मिटर दौड़का विजेताहरूलाई प्रधान सेनापति सिग्देलले पुरस्कार वितरण गर्नुभयो। आश्विन 15 गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा पृथना युद्धक मद्दती वाहिनी र विशेष फौज वाहिनीका जम्मा 14 टीमहरूको सहभागिता रहेको छ। प्रतियोगितामा एथलेटिक, स्विमिङ, बक्सिङ, तेकाण्डो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेलहरू सञ्चालन हुनेछन्। रश्मि कुमारी घिसिमको 2 गोल प्रेरित विभागीय टोली एपीएफ एन्फा महिला लीगको शीर्ष स्थानमा उक्लिएको छ। सादो बाटो स्थित एन्फा मैदानमा आइतबार कर्णाली प्रदेशलाई 6-0 सजिलो जित हात पारेको हो। जितसँगै एपीएफले अपराजित यात्रालाई निरन्तरता दिँदै 5 खेलबाट 13 अङ्क जोडेको छ। नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबलाई पछाडि धकेल्दै एपीएफ अङ्क तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ। पुलिसको 11 र आर्मीको 10 अङ्क छ। कर्णालीको भने यो लगातार 4थो हार हो। 5 खेलबाट मात्र 1 अङ्क जोडेको कर्णाली तालिकाको 9 स्थान एपीएफको जितमा रश्मि कुमारी घिसिङले 2 गोल गरिन्। निशा थोकर, गीता राणा मगर र हिमा रावतले समान 1 गोल गरे। यस्तै 1 गोल भने एपीएफले उपहार पाएको थियो। अर्को खेलमा चन्द्रपुर नगरपालिका र बागमती युवा क्लब गोलरहित बराबरीमा खेलेका छन्। यो नचिदासँगै 4 खेलमा 6 अङ्क जोडेको चन्द्रपुर 6थो स्थानमा छ। बागमती भने समान खेलबाट 4 अङ्कका साथ 7थो स्थानमा उक्लिएको छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर पूर्ण बदली रही, अधिकांश स्थानमा वर्षा हुने र देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमका 1-2 स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको दुवै सदनको चालू अधिवेशन भोलि राति 12 बजेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने सरकारको निर्णय। स्थानीय तहमा रिक्त 39 पदका लागि आगामी मंगिर 16 गते उपनिर्वाचन हुने। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा वार्षिक प्रतिवेदन पेश। भ्रष्टाचार्यजन्य कसूरको अनुसन्धानलाई वैज्ञानिक र नतिजामुखी बनाउन आयोगलाई राष्ट्रपतिको आग्रह। र अफ्रिकी मुलुक नाइजेरियामा डुंगा पल्टँदा कम्तीमा 41 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।